الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله میرے پیارے اور محترم اسلامی بھائیوں, دار الافتاء اہل سنت میں آپ سب کو مرحبا کہتے ہیں. الحمدللہ عز و جل دار الافتاء اہل سنت کا سلسلہ آپ سب کو بلکہ ہم سب کو بھی اسی لیے پسند ہے کہ بہت سارے رہنمائی کے مدنی پھول, شرعی مسائل کا حل ہمیں اس سلسلے میں ملا کرتا ہے. اس سے پہلے کہ آج کے موضوع کے بارے میں بات کی جائے, حسب معمول درود پاک کی فضیلت پر مشتمل ایک حدیث پاک سنتے ہیں. مصطفیٰ جان رحمت, شمع بزم ہدایت, نوشاء بزم جنت, پے کرے جود و سخاوت, منبعِ علم و حکمت, صلی اللہ تعالیٰ علیہ وسلم کا فرمان با عظمت ہے, جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ عز و جل اس پر 10 رحمتیں بھیجتا ہے. ہم میں سے کون ہے جو یہ نہیں چاہتا کہ ہم پر رحمتوں کی برسات ہوں, برکتیں نازل ہوتی رہیں. اگر آپ رحمتوں کی بارش میں نہانا چاہتے ہیں, درود پاک پڑھنا اپنا معمول بنائیے. آئیے مل کر درود پاک کا نذرانہ اپنے آقا و مولا صلی اللہ تعالیٰ علیہ وسلم کی بارگاہ میں پیش کرتے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے اسلامی بھائیوں, اولاد ایک بہت بڑی نعمت ہے. انسان اولاد کی نعمت کے لیے ترستا ہے. جو بے اولاد ہوتے ہیں وہ اولاد کے لیے دعائیں کرواتے ہیں, اور یقیناً جس گھر میں اولاد ہوتی ہے وہ بچے والدین کی آنکھوں کا نور اور ان کے دل کا سرور ہوا کرتے ہیں. لیکن چونکہ اس سلسلے میں ہم شرعی رہنمائی کے حوالے سے بات کرتے ہیں, تو جب اولاد کے معاملات ہو جائیں, شادی ہو جائے, تو پھر بہت سارے مسائل ایسے ہیں جو سیکھنا ضروری ہو جاتے ہیں. مثال کے طور پہ آج کے دور میں یہ بھی ہوتا ہے کہ اگر کسی کے یہاں اولاد نہیں ہوتی تو اولاد کو, کسی کے بچے کو ایڈاپٹ کر لیا جاتا ہے. لے پالک جس کو کہا جاتا ہے, بیٹا یا بیٹی وہ لے لی جاتی ہے اور اب اس کو اپنی اولاد کی طرح پالا جاتا ہے. وہ اولاد بڑی بھی ہوتی ہے, ماں باپ کی خدمت بھی کرتی ہے, اور کئی لوگ اسے حقیقی بچہ ہی سمجھتے ہیں. لیکن یہاں پر کچھ شرعی کوسچنز کھڑے ہو جاتے ہیں, کچھ شرعی سوالات ہو جاتے ہیں کہ کیا اس کے تمام حقوق وہ ہیں جو ایک سگی اولاد کے ہیں, یا لے پالک کے کچھ الگ احکام ہیں اور جس پر خاندان والوں نے توجہ رکھنی ہے. بالکل اسی طرح جب بچہ پیدا ہوتا ہے کسی کے گھر میں, تو بعض اوقات جو بچے کی ماں ہوتی ہے وہ اپنے قریبی رشتہ داروں کے بچوں کو بعض اوقات دودھ پلا دیتے ہیں, اور جس سے دودھ شریک بہن یا دودھ شریک بھائی بنا دیا جاتا ہے. اس میں بھی یوں تو حرج نہیں, لیکن یہ معاملات کرنے کے بعد کچھ شرعی احکام ہیں, کچھ اور سوالات ہیں جو کھڑے ہو جاتے ہیں کہ کیا جو سگا بیٹا ہے اور سگی بیٹی ہے اور دودھ شریک بھائی بہن جو ہیں, ان کے درمیان انٹریکشن کس طرح ہوگا, ان کے مسائل کیا ہوں گے. اور پھر جب یہ جوان ہو جاتے ہیں تو اب پردے کے مسائل, کس کس سے کس کی شادی ہو سکتی ہے, کس کی نہیں, تو بہت انٹرسٹنگ ٹاپک ہے, بہت معلوماتی ٹاپک ہے. حضور آج ٹاپک واقعی بہت انٹرسٹنگ بھی ہے, اور میں شاید یہ بھی کہوں تو غلط نہ ہوگا کہ پیچیدہ بھی ہے. لوگوں کے اس کے بارے میں مسائل نہ ہونے کے برابر علم ہوتا ہے. تو سب سے پہلے تو یہ وضاحت فرمائے کہ رضاعت یہ کس کو کہتے ہیں.
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین. دو شخصوں کے درمیان حرمت, یعنی ان کے جو ریلیشن ہیں ان میں حرمت واقع ہونے کے اسباب ہیں. حرمت سے مراد یہاں پہ کہ ان کے مابین نکاح نہیں ہو سکتا, تو وہیں ایک سبب رضاعت بھی ہے. جن دو مرد و عورت کے درمیان اگر یہ رضاعت کا رشتہ پایا جاتا ہے, جس کو ہم دوسرے معنوں میں دودھ کا رشتہ بھی کہتے ہیں, کہ اگر جن دو مرد و عورت کے درمیان یہ رشتہ پایا جائے گا تو ان کا نکاح نہیں ہو سکتا. اب رضاعت کا معنی ہوتا ہے دودھ پلانا. تو شریعت مطہرہ نے اس رشتے کے قائم ہونے میں چند اس کی شرائط رکھی ہیں, صورتیں رکھی ہیں, ان کے مطابق اگر دودھ پلانے کا عمل پایا گیا تو رضاعت ثابت ہوگی, ورنہ نہیں. مثلا ایک بچہ یا بچی, اس کی عمر 2.5 سال سے کم ہے. اسلامی سال کا یہاں پہ, اسلامی مہینوں کے اعتبار سے ہمارے یہاں 2.5 سال مراد ہیں. تو اگر کوئی بچہ 2.5 سال سے کم عمر کا ہے, اس کو کوئی بھی عورت اگر اپنا دودھ پلا دیتی ہے, تو اب اس بچے کا جو پیٹ میں جانے والا جو دودھ ہے وہ عورت کے جسم کا ایک حصہ ہے، اس بچے کے پیٹ میں جا کر اس کی ہڈیوں اور اس کے گوشت کی نشو نما کرتا ہے،
ٹھیک ہے؟
تو یوں یہ اس بچے کے پیٹ میں جانے والا دودھ کے قطرے اس بچے کے اب جزو بدن بن گئے،
بن گیا،
تو گویا کہ یہ بچہ اسی عورت کا ایک جز کہلایا۔ اب اس عورت کے بطن سے، پیٹ سے پیدا ہونے والے جو بچے ہوتے ہیں تو وہ بھی چونکہ عورت کے ہی ایک جزو بدن کہلاتے ہیں کہ اسی کے جسم کا ایک ٹکڑا ہو کر وجود ہوتا ہے، تو اب اس طرح یہ ہوا کہ اس پیدا ہونے والے بچے کا بھی جس طرح عورت کے ساتھ ایک جزو بدن ہونے کا تعلق تھا، تو یہی ایک رشتہ اس دودھ پینے والے کسی اجنبی بچے سے بھی جڑ گیا،
ٹھیک ہے؟
تو اب یہ گویا جس طرح یہ عورت اس کے اپنے سگے بچے ہیں وہ اس عورت کے رشتہ دار ہوئے، یعنی سگے اولاد، تو اسی طرح دودھ پینے والے بچے یا بچے کا بھی اس عورت سے ایسا رشتہ قائم ہو جاتا ہے، گویا کہ وہ دودھ پلانے والی عورت اس کی ماں بن جاتی،
ٹھیک ہے؟
کیونکہ اب اس کا یہ جز بن چکا،
ٹھیک،
دودھ پینے کے باعث۔ تو اب اس عورت کے جتنے بھی بچے ہوں گے،
ٹھیک ہے،
چاہے وہ لڑکا ہو یا لڑکی، تو وہ اس دودھ پینے والے بچے کے بھائی بہن بن گئے،
ٹھیک
ہے؟ اس عورت کے اپنے بھی بھائی ہیں تو وہ اس دودھ پینے والے بچے کے رضائی ماموں بن گئے،
ٹھیک ہے؟
اس عورت کی، دودھ پلانے والی عورت کی بہنیں ہیں تو اس کی رضائی خالہ بن گئیں،
ٹھیک ہے؟
تو اس طرح اس دودھ پلانے والی عورت کے ماں باپ ہیں تو جس طرح اس عورت کے سگے بچوں کے وہ نانا کہلاتے ہیں، تو اس دودھ پینے والے بچے یا بچی کے لیے اس دودھ پلانے والی عورت کے ماں باپ رضائی نانا نانی کہلائیں گے،
ٹھیک ہے؟
تو اس طرح سے یعنی عورت کی طرف، عورت کے جتنے بھی یوں سمجھیں اصول اور فروع، یعنی اس کے آبا و اجداد اور اس کی اولاد، اسی طرح عورت کے اپنے وہ رشتہ دار جن سے ایک عورت کا رشتہ حرمت قائم ہوتا ہے، یعنی بھائی بہن، تو ان سب سے اس بچے کا رشتہ قائم ہو جائے گا۔
یعنی اس کو ماں تصور کر کے اب جو بھی ماں کے ساتھ معاملات ہوتے ہیں وہ ایسے ہو جائیں گے،
جی،
یعنی اس کے بچے اس کے بھائی بہن ہو جائیں گے،
بھائی بہن اس کے بھائی، اس عورت کے بہن بھائی، اس کے رضائی ماموں خالہ
یوں
بن جائیں گے۔ اب اس کے اندر مرد، اب عورت کو، عورت نے دودھ پلا دیا، اس کی طرف سے تو ہم نے سن لیا کہ یہ حرام ہو گئے، اب رہا معاملہ مرد کی طرف سے،
ٹھیک ہے؟
تو اس کے اندر ایک یوں سمجھیں کہ اس رشتے کی جو لاجک ہے اس کا،
جی جی،
کہ کس طرح مرد سے کیسے ثابت ہوتا ہے،
ٹھیک ہے؟
اب چونکہ ایک مرد اور عورت کا نکاح ہونے کے بعد پھر ان میں جو ازدواجی عمل ہوا اس کے باعث اللہ تعالیٰ اولاد کی نعمت انہیں عطا فرماتا ہے، تو اولاد جو ہوتی ہے وہ جس طرح اپنی ماں کا جز ہوتا ہے اسی طرح وہ اپنے باپ کا بھی جز ہوتا ہے،
ٹھیک ہے؟
تو اب اس عورت نے اگر کسی اجنبی بچے کو دودھ پلایا تو اس اجنبی بچے کا اس عورت کے شوہر سے تعلق کس طرح جڑے گا کہ اس عورت کے ہاں اس مرد کی وجہ سے اولاد پیدا ہوئی،
ٹھیک ہے؟
تو اب جو اس عورت کو دودھ آ رہا ہے اس کا سبب مرد کا وہ نطفہ ہے،
ٹھیک ہے،
جس کی وجہ سے دودھ کا یہ عمل شروع ہوا، تو اس عورت کے جسم سے جو دودھ بچے کے بدن میں جائے گا وہ جس طرح عورت سے اس کا رشتہ قائم ہوا تو اسی طرح سے یہ رشتہ جو دودھ عورت کے جسم سے بچے کے اس میں گیا تو یہ گویا مرد اس کا سبب بنا تھا،
ٹھیک ہے؟
تو اس طرح پھر وہ اس بچے کا عورت کے ذریعے سے اس مرد سے بھی، یعنی اس کے شوہر سے بھی رشتہ ثابت ہو جائے گا، لیکن اس میں مرد اس بچے کے پیدائش کا سبب بنے،
ٹھیک ہے؟
تو پھر اس شوہر سے اس دودھ پینے والے بچے یا بچی کا رضاعت کا سلسلہ ثابت ہوگا،
ٹھیک ہے؟ لیکن اب جو شوہر کے والدین ہیں اس سے بھی اس بچے کا وہی اسی طرح رشتہ ہو جائے گا، وہ دادا دادی ہو جائیں گے اس کے،
جس طرح اب جب شوہر سے اس بچے کا ریلیشن قائم ہو چکا،
ٹھیک ہے؟
تو اب اس مرد کے جو ماں باپ ہیں وہ اس بچے کے رضائی دادا دادی،
ٹھیک ہے؟
اب اس شوہر کے اگر بالفرض دو بیویاں ہیں،
ٹھیک ہے،
اور دو بیویوں سے مزید اولادیں ہیں،
ٹھیک ہے،
تو جس نے دودھ پلایا تھا اسی عورت کے بچے اس دودھ پینے والے پہ حرام نہیں ہوں گے،
ہاں،
بلکہ اس آدمی کی اگر دو بیویاں تھیں، تین تھیں، چار تھیں،
ٹھیک ہے،
تو جتنے بھی بچے اس آدمی کے پیدا ہوں گے تو یہ دودھ پینے والا بچہ ان سب سے اس کا تعلق جڑ جائے گا.
اٹس ناٹ ویری ایزی سبجیکٹ, یہ واقعی بہت معلوماتی سبجیکٹ ہے اور واقعی ہمیں بہت معلومات ہونی چاہیے. بعض اوقات ایسا بتائیں گے, ہم سوال یہ بھی کریں گے کہ دارالافتاء میں ایسے مسائل بھی آتے ہیں کہ بڑے ہو گئے بچے, اب حساب کتاب رکھا نہیں کہ کس نے کس کو دودھ پلایا, کون کس کا دودھ شریک بھائی ہے, اور جب شادی کا موقع آیا تو پتا چلا یہ شادی اسی سے ہونے جا رہی تھی کہ جو دودھ شریک بھائی یا بہن تھا. بلکہ ایسے بھی ہوتا ہوگا حضور, دودھ شریک بھائی بہنوں کی شادیاں ہو گئی ہوں گی,
یعنی ہونے کے بارے میں بھی پوچھ رہے ہوتے ہیں کہ آئے شادی کر سکتے ہیں یا نہیں. اور بعض اوقات تو ایسے کیسز آتے ہیں کہ نکاح ہو گیا, اب کیا کرنا ہے, تو اس کے بھی
نکاح تو ہو گئی نہیں, اس کا حکم کیا ہوگا؟
اس میں یہ کہ اس میں اگر واقعتاً بچے کو دودھ پلا دیا گیا, جیسے ایک عورت نے دودھ پلایا, پلانے کے بعد بھول گئی, جو بھی معاملہ ہوا, کسی کو بتایا نہیں,
وہ پہلے تو رجسٹر وغیرہ تو رکھتے نہیں تھے کہ کس نے کس کو دودھ پلایا, ایک رواج سا چل رہا تھا.
تو اب اس میں یہ ہے کہ اگر دودھ پلانے کا عمل ثابت ہو جائے, یعنی مرد اور عورت کے درمیان دو بچے, بچی میں حرمت رضا ثابت ہو گئی, اب اس کو جب نکاح کے وقت اس کو دوبارہ یاد نہیں رکھا گیا اور نکاح ہو گیا, تو رضائی بہن سے کیا ہوا نکاح منعقد نہیں ہوتا.
اللہ,
تو اس طرح نکاح جائز نہیں ہے. جانتے بوجھتے اگر نکاح کریں گے تو حرام میں مبتلا ہوں گے, اور اگر پتہ نہیں تھا اور نکاح کر لیا تو اس صورت میں نکاح کرنے جن کو پتہ نہیں تھا تو وہ گناہگار نہیں ہوں گے, لیکن جب علم ہو جائے تو اس صورت میں نکاح کو ختم تصور کریں.
واقعی بہت تکلیف کا باعث بعد میں ان دونوں کے لیے بن جاتا ہے. تو وہ ماں باپ جو کبھی کسی کی رضاعت کا معاملہ کریں, دودھ پلائیں, تو انہیں بتا کے جانا چاہیے. دنیا میں بھی بعض اوقات نہیں رہتے, لیکن بعد میں جب یہ باتیں کھلتی ہیں تو بعض اوقات بہت مشکل کا سبب بن جاتا ہے. حضور, اس کی کوئی مدت آپ نے شروع میں بتائی تھی کہ 2.5 سال کی عمر, تو کیا 2.5 سال کے بعد اگر کوئی عورت بچے کو دودھ پلائے گی تو وہ رضاعت ثابت نہیں ہوگی؟
دودھ پلانے کی حرمت رضاعت ثابت ہونے کے اعتبار سے 2.5 سال کی عمر مقرر ہے, اس کے بعد اگر دودھ پلایا تو رضاعت ثابت نہیں ہوگی. لیکن یہ ذہن نشین رکھ لیجئے کہ بچے کو دودھ پلانے کے جواز کی مدت وہ اور ہے, اور رضاعت ثابت ہونے کی وہ مدت کچھ اور ہے. مثلاً دو سال اسلامی مہینوں کے اعتبار سے 2 سال تک ایک عورت اپنے بچے کو یا کسی کے بھی بچے کو ضرورت پڑنے پر دودھ پلا سکتی ہے, لیکن جب اس بچے کی عمر 2 سال سے اوپر ہو چکی تو اب دودھ پلانا جائز نہیں ہے, گناہ ہوگا. لیکن حرمت رضاعت ثابت ہونے کے اعتبار سے مزید 6 مہینے کا ڈیوریشن ہے کہ اگر 6 مہینے مزید 2.5 سال کے اندر دودھ پلا دے تو رضاعت ثابت ہوگی, اور 2.5 سال سے بچہ عمر زیادہ ہو گئی تو اب اس بچے کو دودھ پلانا اگرچہ جائز نہیں ہے لیکن رضاعت ثابت نہیں ہوگی.
اچھا, لیکن جو آپ نے جو لاجک بتائی تھی رضاعت کی کہ وہ دودھ ماں کے جسم سے نکل کر بچے کے پیٹ میں گیا اور بچے کی ہڈیاں اور اس کے نشو نما کا سبب بنا, تو 2.5 سال کے بعد بھی تو دودھ جا رہا ہے اور وہ بچہ پی بھی رہا ہے.
یہ بات جس طرح آپ اشارہ کر رہے ہیں, فقہ کرام نے اس کا جواب بھی عطا فرمایا ہے. وہ یہ کہ اب جب بچہ, یا جیسے ہم بھی ابھی دودھ پیتے ہیں, اگرچہ وہ بھینس کا, گائے کا یا ڈبے کا پیتے ہوں گے, لیکن یہ دودھ پینے کا عمل
جی
ہمارا جزو بدن نہیں بنتا.
صحیح,
اس سے ہمارا کوئی گوشت نہیں بڑھ جائے گا, ہڈیاں نہیں بڑھ جائیں گی. جو نشو نما کا جو عمل ہے دودھ کے ذریعے, وہ 2.5 سال کے اندر اندر ہوتا ہے. اس کے بعد اگر دودھ پیا جائے گا, پلایا جائے گا بچے کو, تو اس سے بچے کی صرف بھوک مٹے گی, اس سے اس کا وہ دودھ جزو بدن نہیں بنے گا.
ٹھیک ہے, ماشاء اللہ, دیکھیں کیسی سائنٹیفک تحقیق بھی ہمارے فقہائے کرام کے پاس, اور یقیناً آج بہت کچھ ہم سیکھنے جا رہے ہیں الحمدللہ. کالز کی طرف چلتے ہیں, دیکھتے ہیں کہاں سے اسلامی بھائی ہم سے کیا پوچھنا چاہتے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میں نے عرض یہ کرنا ہے کہ میں نے, میرے یہاں اولاد تھی, 22 سال ہو گئے شادی ہوئے, تو میں نے ایک بچہ اڈاپٹ کیا ہے, اور وہ بچہ جو ہے وہ میری گھر والی کی پھپھو کا بیٹا ہے, ان سے میں نے لیا ہے. تو اس حوالے سے پوچھنا تھا کہ ان کے پردے کے حوالے سے, یعنی کہ کیا احکامات ہوں گے اس کے, کہ اس کے بارے میں تھوڑی سی معلومات چاہیے مجھے, ذرا معاہر فرمائیے گا.
انشاءاللہ.
السلام علیکم.
وعلیکم السلام.
سوال یہ ہے کہ غلطی سے اپنے بھائی کو دودھ پلا لیا میری وائف نے سوتے میں, نا تو اپنا بیٹا سمجھ کے لگا لیا تھا بھائی کو, تو آپ اس کا,
اولاد 22 سال شادی کو ہو گئے نہیں ہوئی اور پھر انہوں نے ایڈاپٹ کیا, لے پالک انہوں نے کوئی بیٹا لیا ہے, لیکن وہ ان کی زوجہ کی پھپھو کا بیٹا ہے, تو اب کیا احکام ہوں گے؟
دیکھیں, یہ کزن ہے,
جی جی,
تو پھوپھی ذات سے پردہ ہوتا ہے,
ٹھیک ہے,
تو جب تک یہ بچہ نابالغ ہے, مراہق یعنی قریب بلوغ نہ ہو, اس وقت تک تو پردے کا حکم نہیں ہوگا.
لیکن بلوغ کی کیا عمر سمجھیں گے؟
تقریباً جیسے 12 سال کا لڑکا لڑکا ہوتا ہے تو اب یہ بالغ ہونے کے قریب چلے جاتا ہے,
ٹھیک ہے,
تو اس صورت میں اس سے پردے کے حکام رہیں گے. لیکن اگر اب انہوں نے اس بات کی وضاحت نہیں کی کہ اس بچے کی عمر کتنی ہے,
ٹھیک ہے,
اگر وہ بچہ بالفرض ابھی 2 سال کے اندر اندر ہے,
ٹھیک ہے,
تو اس صورت میں ان کی جو زوجہ ہیں ان سے حرمت رضاعت کا رشتہ قائم کروایا جا سکتا ہے. مثلا کہ یہ اپنی اہلیہ کی بہن سے جن کو دودھ آتا ہو ان سے دودھ پلوا دیں,
ٹھیک ہے,
تو اس طرح یہ دودھ پلانے والی عورت کا یہ رضائی بیٹا ہو جائے گا, اور چونکہ ان کی اہلیہ اس کی بہن ہے تو رضائی خالہ بن جائیں گے, تو یوں ان کے پردے کے مسائل ختم ہو جائیں گے.
ورنہ پھر ایسا ہوگا کہ جو ماں کہلاتی ہے اس سے پردہ ہوگا اگر نہیں کروایا گیا یہ رضاعت کا رشتہ, تو یہ بچہ تو ماں سمجھ کے آیا,
ماں سمجھ رہا ہے, حالانکہ شریعت مطہرہ اس عورت کو حقیقی ماں تو ہے ہی نہیں, اور ایک رشتہ حرمت رضاعت کے ذریعے ہو سکتا تھا, وہ بھی اگر نہیں کروایا گیا تو یہ رضائی ماں بھی نہیں ہے, اور یہ ایک اجنبی عورت کہلائے گی جو ایک طرح سے کزن ہے, اور پھوپھی زاد اور مامو زاد میں پردہ تو ہوتا ہی ہے.
اللہ, تو اب یہ جب بچہ بالغ ہو جائے گا تو اب ان میں پردہ ہوگا, اب یہ رہ بھی ساتھ رہے ہوں گے, تو یہ سارے احکام ہمیں سمجھنے ہیں کہ ایسا نہ ہو کہ ہم تو بچے کی محبت میں, اور بچہ ایک خوشی ہوتی ہے ماں باپ کو, لیکن یہ ایسا شرعی مسئلہ ہے کہ اگر اس کو نہ سیکھا گیا اور اس کو عمل نہ کیا گیا تو اب بچہ بڑا ہو گیا تو اب جس کو ماں اور بیٹے کا ہم رشتہ کہہ رہے ہیں وہ ایک دوسرے کے لیے اجنبی بن جائیں گے, اور اب یہ بے پردگی والا معاملہ, اور ہو سکتا ہے کہ ہاتھ بھی چومتا ہو اپنی ماں کے, ظاہر عید برات پہ لوگ اپنی والدہ کے ہاتھ چومتے ہیں, لیکن اب یہ چونکہ اجنبیہ ہے تو یہ سب کچھ ناجائز و حرام والا معاملہ ہوگا. تو یہ جو طریقہ بتایا گیا یہ سب چیزیں ہمارے ذہن میں ہونی چاہیے. حضرت کوئی اور طریقہ ہے کہ مطلب اب کوئی بچہ اڈاپٹ کرنا چاہتا ہے تو اس کا پہلی بات تو یہ سمجھ آئی کہ اگر کسی لے پالک بچے کو لینا ہے تو پہلے 2 سال سے چھوٹی عمر والا ہی لیا جائے تاکہ کہیں نہ کہیں سے کوئی رضاعت کی صورت بن جائے. پھر اس کے بعد اگر پاسبلٹی نہیں ہے بہن سے ہی ہو سکتا ہے رضاعت یا کوئی اور طریقہ,
اس میں ایک صورت یہ بھی ہے کہ یہ عورت, اس کے بعد بہت سارے آپشن ہیں, اگر اس کے خاندان میں ایسے افراد ہیں کہ جن کے ذریعے حرمت رضاعت ہو سکتی ہے, مثلا بہن ہی نہیں اپنے بھائی کی بیوی کا اگر دودھ پلا دے,
ٹھیک ہے,
تو اس عورت کا دودھ پینے کی وجہ سے رضائی بیٹا بنا, ان کے بھائی رضائی باپ بنے, اور رضائی باپ کی بہن پھوپھی
بن گئی,
تو رضائی پھوپھی بن گئی. اچھا, یہ بھی صورت موجود ہے,
پھوپھی اور جو ہے وہ بھتیجے کا,
یا مطلب یہ اپنے ایسے رشتہ داروں کا دودھ پلوا دے کہ جن سے حرمت ہوتی ہے نا,
ٹھیک ہے,
اپنے بھائی کی بیوی, تاکہ بھائی رضائی باپ بنے گا تو یہ رضائی پھوپھی بن جائے گی, بہن کا پلوا دے تاکہ رضائی خالہ بن جائے,
ٹھیک ہے,
اور اس طرح سے
اس طرح دیکھ لے اس کو کہ جس کے ذریعے پھر ان کا آپس کا رشتہ وہ والا بن جائے کہ جس میں نکاح نہیں ہو سکتا بچے کے ساتھ. تو یہ بہت زبردست ایک طریقہ ہے اور اس کو غور رکھنا چاہیے. لیکن ایک بات بتائیں حضرت, ٹھیک ہے, ایک اجنبی بچے کو کسی ہاسپٹل سے لے کر آ گئے یا جس کو نہیں جانتے اس کے ماں باپ کو وہ لے کر آ گئے, وہ تو اجنبی ہو گیا, یہ تو پھوپھی زاد ہے, تو کزنز ہیں, کزنز تو رشتے دار ہوئے, پھر یہ اجنبی آپ کہہ رہے ہیں؟
صرف اسی کو نہ لیں, اگر یہ چلیں پالے نہ پالے,
ٹھیک ہے,
پھر بھی پھوپھی زاد سے تو پردہ ہے.
اچھا, کزنز کا بھی پردہ ہے آپس میں؟
جی جی.
اچھا, تو کون کون سے کزنز کا پردہ ہے؟
پھوپھی زاد, تایا زاد, چچا زاد, خالہ زاد, مامو زاد.
اچھا,
ان سب سے ایک عورت کا پردہ ہے.
اللہ اللہ, آپ یہ دیکھیں کہ کزنز کے درمیان کتنی بے تکلفی ہوتی ہے, اور بالکل گیٹ ٹوگیدر ساتھ ہوتا ہے, کھانا وغیرہ ساتھ کھا رہے ہوتے ہیں, اور کہتے ہیں میری بھائی ہے, چچا زاد بھائی ہے, چچا زاد بہن ہے. تو یہ شرعی احکام وہ ہیں کہ جس کے ذریعے ہمیں گناہ سے بچنے کا موقع ملتا ہے, اور بالکل بچنا چاہیے, ایسا نہ ہو کہ ہماری یہ محفلیں, ہمارا یہ اٹھنا بیٹھنا گناہوں کا اور حرام کا باعث بنتا ہو. دوسرا سوال حضور تھا, اور سوال بھی آپ نے سنا, کہ اپنے بھائی کو دودھ پلا دیا اگر کسی نے تو اس کا کیا حکم ہوگا؟
اب اس میں بھی یہ ہے کہ اپنے بھائی کو اگر دودھ پلایا ہے, 2 سال کی اس کی عمر ابھی نہیں ہوئی, تو دودھ پلانا جائز ہے, گناہ نہیں ہے اپنے بھائی کو دودھ پلانا.
اچھا,
گناہ کا کام نہیں ہے,
ٹھیک ہے,
ٹھیک ہے. اب یہ ہوا کہ یہ بھائی تو ویسے ہی پہلے ان کے ماں بہن رشتہ تھا ہی,
ٹھیک ہے,
کہ وہ حقیقی بہن بھائی تھے,
ٹھیک ہے,
اب مزید ایک رشتے کا اور اضافہ ہو گیا,
ٹھیک ہے,
کہ یہ بھائی اب اس کا رضائی بیٹا بھی ہو گیا,
ٹھیک ہے.
تو اگرچہ حقیقی اعتبار سے دیکھیں تو اس عورت کے جو بچے ہوں گے ان کا یہ ماموں بھی ہے,
ٹھیک ہے,
اور دوسرا نئے رشتے کی وجہ سے بھائی بھی بن گئے,
ٹھیک ہے. तो मतलब इनके निकाह पर तो
कोई असर नहीं पड़ा।
चले भाई, ये भी क्लियर हो गया मामला। चलते हैं मजीद कॉल्स की तरफ और देखते हैं कहाँ से इस्लामी भाई हमसे पूछना चाहते हैं। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहु।
मोहम्मद नईम अतारी पाक सिद्दीकी की मीना ज़ियाकोट। अज़ीज़ साहब से मेरा सवाल है कि एक बच्ची को उसकी नानी ने दूध पिला दिया, अब बच्ची को हम उनके भाइयों के साथ क्या तलक होगा, क्या रिश्ता होगा, और उनके जो मामू है उनके साथ उसका क्या रिश्ता होगा? इस मसले को जरा मजीद ठीक करके बता दीजिएगा। जज़ाकअल्लाह खैरा।
आमीन आमीन।
अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु।
मैं मोहम्मद फारूक बात कर रहा हूँ अटक से। मसला ये पूछना था कि एक बच्चा अगर फीडर पीता है तो दूसरा बच्चा उसी का जूठा फीडर पीता है, क्या वो भी आपस में बहन भाई बन जाएंगे?
जी जरूर बताएंगे इंशाल्लाह आपको। वैसे ये तो सवालात पहेलियों वाले हो गए, ये मुझे तो ऐसा लग रहा है अभी तो सिलसिला शुरू हुआ है, इतना डिफिकल्ट है ये मामला कि किसी को दूध पिलाना नहीं चाहिए, ये तो फिर रिश्ते ही समझते रहेंगे लोग बाकी तो कि क्या बनेगा।
इसमें फुकहाए किराम ने वैसे औरतों को इस बारे में रोका भी है कि जो बच्चा रोता नजर आया उसको दूध पिला दिया तो इससे मना किया गया है, ठीक है, बल्कि औरत को शोहर की इजाजत के बगैर दूध पिलाना मकरूह है।
अच्छा,
शोहर इजाज़त देगा तो अब उसका दूध पिलाने की सूरत बनेगी, अगर शोहर ने इजाज़त नहीं दी औरत दूध पिलाती है तो ये एक मकरूह फेल का मुर्तकिब।
शोहर की इजाज़त भी,
शोहर की इजाज़त होनी चाहिए। बहरहाल शोहर की इजाज़त के बगैर भी पिला दे तो रजात का हुक्म अपनी जगह कायम हो जाएगा, तो उसमें शोहर की इजाज़त होने ना होने का मसला नहीं।
नईम भाई ज़ियाकोट से थे, बच्ची को उसकी नानी ने दूध पिला दिया तो अब उसके भाई और जो मामू हैं उनके साथ उनका क्या रिश्ता होगा?
देखें, जिस हमने जो कानून इस वक्त शुरू में सुना तो दूध पिलाने वाली औरत कौन है? नानी।
ठीक है,
नानी इस बच्ची की अगरचे पहले से सगी रिश्तेदार है,
ठीक है,
लेकिन दूध पिलाने की वजह से एक नया रिश्ता और कायम हो गया,
माँ बन गई।
वो क्या बन गई? रजाई माँ। और माँ की जो औलाद होती हैं वो इस बच्ची की अब बहन भाई बन गई, अगरचे मामू और खाला पहले थे,
ठीक है,
लेकिन अब ये क्या बन गए?
भाई बहन,
भाई बहन भी बन गए,
ठीक है।
अब सवाल यह है कि मामू जाद
ठीक है
से निकाह हो सकता है,
ठीक,
अपने मामू की लड़की से निकाह हो सकता
जब
है,
आपने कहा पर्दा
लड़के से निकाह हो सकता है, खाला के लड़के से भी निकाह हो सकता है,
ठीक है,
लेकिन अब चूंकि ये बच्ची हो गई नानी की बेटी,
ठीक है,
मामू की बहन,
हाँ।
तो मामू की जो औलाद होगी
उससे
उनकी फुप्पी बन गई,
ठीक है,
रजाई अगरचे वो कजन थी लेकिन ये कजन अब रजाई फुप्पी भी बन गई है, खाला की जो खाला के लड़के हैं तो खाला से अब इसका रिश्ता रजाई बहन का भी बन गया है, वो खाला की बहन यानी माँ की जो खाला की जो औलाद होगी तो उसकी जो जो बहनें होती हैं वो खाला होती हैं, तो अगरचे पहले कजन थी लेकिन अब अपनी खाला की रजाई बहन होने की वजह से खाला के बच्चों की खाला बन गई, तो रजाई खाला से निकाह नहीं हो सकता। और हदीस कदीमा में एक इसका एक कायदा भी बयान फरमाया गया कि जो जो रिश्ते विलादत और नसब की वजह से हराम होते हैं वो रिश्ते रजात की वजह से भी हराम हो जाते हैं,
ठीक है।
तो अब मिसाल के तौर पे माँ हराम होती है, रजाई माँ भी हराम होगी, बेटी हराम होती है, रजाई बेटी भी हराम होगी, इसी तरह फुप्पी हराम होती है सगी, तो रजाई फुप्पी भी अगर कोई बनती है, जैसे अभी मिसाल में हमने इस बच्ची को फुप्पी भी तसव्वुर किया तो वो भी हराम होगी।
हराम होने से मुराद उससे शादी,
उससे निकाह नहीं होगा। हराम होने से मुराद निकाह इन इस औरत का जो भी इससे इस तरह ताल्लुक रखने वाले अफराद होंगे उनसे नहीं हो सकेगा।
बहुत मुश्किल फील्ड है वाकई दारुल इफ्ता, और आप लोगों ने वाकई मेहनत की हुई है, आज बहुत ज़्यादा एहसास हो रहा है। वैसे भी माशाल्लाह जब मसाइल का हम जवाब मिलता है तो लगता है कि अहले इल्म की वाकई बात ही कुछ और है, और माशाल्लाह हमारे दारुल इफ्ता के इस्लाम भाई आप अबूर देख रहे हैं, अल्लाह ताला इनके इल्म में मजीद इजाफा अता फरमाए। लेकिन ये वाकई बातें वो हैं जो हम सबको सीखनी चाहिए। फारूक भाई थे और बड़ा दिलचस्प सवाल था अटक से, ठीक है, आपने रजाई भाई बहन का तो बता दिया कि एक ही माँ का दूध पी लिया, एक ही फीडर को दो बच्चों ने पी लिया तो क्या होगा?
फुकहाए किराम ने इससे थोड़ा सा इसी से मिलता जुलता मसला लिखा है कि एक बकरी का दूध दो बच्चों को पिलाया गया, तो दो बच्चे एक बकरी का दूध पी रहे हैं तो इनके माबेन रजात साबित नहीं होगी, इसलिए कि बकरी से कोई ताल्लुक जुड़ा ही नहीं इस बच्चे का, आदमी और जानवर का रिश्ता कायम नहीं होता। तो ये जो हुरमतें वाकई हो रही थी इसकी हमने शुरू में जो लॉजिक समझी उसमें ताल्लुक जुज होना, तो कोई बकरी का दूध पी ले गाय का दूध पी ले तो वो गाय से उसका कोई ताल्लुक नहीं जुड़ जाता कि वो इसका रिश्तेदार हो गया गाय का या बकरी का। तो जो भी दूध पिलाया जाएगा वो डब्बे का होगा, गाय भैंस का होगा। तो जब ये गाय का रिश्तेदार नहीं बना तो उसका दूसरा पीने वाला बच्चा उसका आपस में भी ताल्लुक नहीं जुड़ेगा।
ठीक है, तो ये तो क्लियर हो गया। लेकिन आपने शुरू में इरशाद फरमाया था कि माँ के जिस्म से दूध बच्चे के जिस्म में मुंतकिल हो, लेकिन अगर किसी तरीके से माँ का दूध जिस्म से नहीं किसी और जरिए से मुंतकिल हो तो भी रजात साबित हो?
माँ का दूध अगर किसी तरह निकाल के बच्चे को पिलाया गया तो उससे भी रजात साबित होगी।
अच्छा,
यानी असल यह है कि माँ के उस हिस्से को चूसना ये जरूरी नहीं है, अगर निकाल के भी अगर दूध फीड करवाया गया तो रजात साबित होगी, क्योंकि ये दूध एक औरत का है और उस औरत का जुज्वे बदन था, ये जहाँ जाएगा रिश्ता साबित करता।
अच्छा, अब ये जो फारूक भाई का सवाल है अटक से, अगर ये फीडर वो थी जिसमें माँ का दूध था तो अब क्या होगा?
इस सूरत में रजात साबित हो जाएगी कि एक औरत के दूध को एक बोतल में डाला गया और एक बच्चे को पिलाया गया, वो बचा हुआ दूध किसी और बच्चे को पिला दिया, तो चूंकि ये दूध एक इंसान का है औरत का है तो इस औरत से इन दोनों बच्चों का रिश्ता कायम हुआ, और चूंकि ये औरत के जिस्म से ये भी एक जुज बन गए तो ये दोनों बच्चों का भाई बहन या भाई भाई का या बहन बहन का रिश्ता बन जाएगा।
चलते हैं मजीद कॉल की तरफ और देखते हैं कि हमारे इस्लाम हमसे क्या पूछना चाहते हैं। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
मेरा नाम मोहम्मद आमिर नदीम कादरी है, मैं पिंडी भट्टिया से बात कर रहा हूँ। मेरा ये सवाल है मुफ्ती साहब से कि मेरे पास तीन बेटे हैं और मैं एक बेटी अडॉप्ट करना चाहता हूँ, मेरे लिए ये ठीक होगा मेरे बच्चों के लिए? अस्सलाम वालेकुम व
रहमतुल्लाहि व रहमतुल्लाहि व बरकातहू।
अस्सलाम वालेकुम व रहमतुल्लाह।
वालेकुम अस्सलाम व रहमतुल्लाह।
इस तरह से मेरा सवाल है कि जिनका निकाह हो चुका है उनको बाद में पता चलता है कि उनके बच्चे हो जाते हैं, तो उसके बारे में उन्होंने कहा कि निकाह जो है ना लातअल्लक कर देना है, खत्म कर देना है, तो उन बच्चों का क्या बने? अस्सलाम वालेकुम व रहमतुल्लाह व बरकातहू।
बच्चों का क्या बनेगा? जी हुजूर, वैसे पहले सवाल का जवाब हमारे दारुल इफ्ता के इस्लामी से लेने से पहले, मोहम्मद आमिर नदीम भाई जो थे, यहाँ मैं बच्चियों की पैदाइश पर गमजदा होने वालों से बात करना चाहता हूँ। देखिए, तीन बेटे हैं इनके लेकिन घर की रौनक अभी बाकी है। जब भी बच्ची को अडॉप्ट करना चाह रहे हैं ना, बच्ची घर की रौनक, माँ बाप की आंखों का नूर और घर की बरकत होती है। तीन बेटे होने के बाद भी इनको तमन्ना है कि बेटी हो जाए, तो ऐ बेटियों वालों, बेटी को बुरा ना समझें, शफकत करें। और बहुत सारी हदीसें इस बारे में मौजूद हैं कि जो बच्चियों को अच्छी तरह पाले, उनकी किफालत करें, तो उसके लिए जन्नत वाजिब हो जाती है। तो बच्ची भी अल्लाह की नेमत है, बच्चा भी अल्लाह की रहमत है, तो ये घर में हों तो इससे रौनक होती है। अब तीन बेटे हैं, एक बेटी अडॉप्ट करना चाहते हैं, क्या क्या टिपिकलिटीज, क्या क्या मुश्किल हो सकती हैं, वजात फरमा दें।
अब इसके अंदर जैसे बच्ची जो लेना चाह रहे हैं, अब अगर उसमें रजात का सबूत नहीं हुआ तो इस सूरत में, जैसे मिसाल के तौर पे अपने भाई की लड़की ले ली इन्होंने, तो अगरचे इनके लिए तो ये भतीजी है, लेकिन ये भतीजी इनके अपने तीन बेटों के लिए तो कज़न है।
ठीक है,
तो इन बच्चों और इनके दरमियान रिश्ता जो हुरमत का है वो कायम नहीं होगा, तो ये एक दूसरे के लिए अजनबी होंगे।
जब बड़े हो जाएंगे तो पर्दे के मामले,
पर्दे के हकाम होंगे। तो अब इसमें ये हो सकता है, अगर बच्ची अगर 2 साल से कम उम्र की है तो इनकी अहलिया उसको दूध पिलाकर अपनी रजाई बेटी बनाकर अपने बच्चों के लिए रजाई बहन बना सकती है।
उम्मीद है आमिर भाई आप पॉइंट समझ गए होंगे, जो तरीका बताया हमारे दारुल इफ्ता के स्लैब है उसको पिक कर लीजिएगा। निकाह हो जाने के बाद आपने फरमाया कि अगर पता चलेगा और साबित भी हो गया तो निकाह को खत्म कर दिया जाएगा, तो उन बच्चों का क्या होगा? ऐसे ही मिलता जुलता एक सवाल डेरा गाजी खान से मेरे पास मौजूद है कि वो बताते हैं कि एक लड़के ने अपनी खाला का दूध पिया और अपनी बड़ी कजन के साथ, यानी अपनी उसकी कजन ने भी दूध पिया और उसने भी पिया, और फिर उस लड़के का निकाह उस लड़की की छोटी बहन से कर दिया गया। अब उसके तकरीबन 5 बच्चे हैं, अब क्या होगा? जवाब इनायत फरमाए।
आवाम में सबसे पहले तो एक बहुत बड़ी, एक तो ये टॉपिक जो आज हमारा है ये भी एक ऐसा है कि जिसके बारे में अक्सर तवज्जो नहीं होती।
जी बिल्कुल ऐसा।
फिर मजीद इसके अंदर भी आवाम ने अपनी एक वो खांचे निकाले हुए हैं कि यूं होगा तो होगा वरना नहीं होगा। मसलन ये है कि जैसे इस औरत को का जो अपना बच्चा है वो अभी हुआ, अभी वो दूध पीने के ज़माने में है, तो इस ज़माने में अगर किसी बच्ची को दूध पिला दिया गया तो ये जो बच्चा था ना जो दूध पी रहा था इस औरत का अपना, ये हराम होगा, जबकि इस औरत के पहले जो बच्चे हो चुके थे या इसके बाद जो बच्चे होंगे उससे रजा साबित नहीं होगी। ये लोगों के अंदर एक मनगढ़ंत कॉन्सेप्ट बना हुआ है, इसी की लगता है ये पैदावार है कि ये वाकया हुआ कि दूध पीने वाली बच्ची वो औरत ही बड़ी थी और उस वक्त में इस बच्चे को भी दूध पिला दिया गया। अब उस बच्ची के बाद कई और बच्चे हुए, बाद वाली से निकाह कर दिया गया कि रजात तो बड़ी से साबित हुई है, छोटी से तो नहीं हुई।
ठीक है,
तो इस तरह छोटी से भी रजात हो गई, क्योंकि हमने कानून ये पढ़ा कि उस औरत का जब दूध कोई बच्चा पी लेगा तो उस औरत की जितनी भी औलादें हैं, चाहे वो इस बच्चे को दूध पिलाने से पहले पैदा हुई या उसके साथ दूध पी रही थी या बाद में पैदा हुई, बल्कि अगर उस औरत की किसी और शोहर से भी औलाद पैदा हुई थी ना उस औरत की,
ठीक है,
तो वो सब इस दूध पीने वाले बच्चे के रजाई भाई बहन बन गए। तो रजाई भाई बहन जब ये रजात साबित है तो इस सूरत में अब अगर निकाह हुआ तो ये निकाह मुनक्किद नहीं हुआ।
ठीक है,
अब इस सूरत में जो औलाद पैदा हुई तो औलाद के बारे में फुकाह किराम फरमाते हैं कि ये नसब के हवाले से कि नसब इन बच्चों का जो पांच बच्चे बताए गए इनका इस शख्स से ही साबित होगा, यानी इसको हम ये नहीं कहेंगे कि ये अब बच्चे बेनसब हैं और इनका पीछे कुछ नहीं है, तो ये पाँच बच्चों का ये बाप कहलाएगा, बच्चे इस बाप की औलाद कहलाएंगे, उस औरत से पैदा हुआ उसकी भी औलाद कहलाएंगे, लेकिन इन दो मर्द और औरत के माबेन जो एक रिश्ता फर्ज किया गया कि ये मियाँ बीवी हैं, तो ये मियाँ बीवी नहीं है, ये बहन भाई हैं, और बहन भाई के दरमियान कभी भी मियाँ बीवी वाला रिश्ता कायम नहीं हो सकता, अगर करता है तो वो रिश्ता हुआ ही नहीं।
अब जुदाई कर दी जाएगी,
जुदाई कर दी जाएगी। रहा मामला बच्चों का, तो बच्चों का नान नफका बतौर बाप ये बर्दाश्त करेगा, देगा।
अब एक सवाल मुझे पूछा गया है कि ऐसा नौयत अल्लाह ना करे किसी के साथ आ गई, पता भी चल गया, साबित भी हो गया, शादी भी हो चुकी है, बच्चे भी हो गए, अब वो अलग नहीं होना चाहते या नहीं होते तो क्या किया जाएगा?
शरीयत के अहकाम को तो तस्लीम करना पड़ेगा।
अल्लाह
तबारक व तआला सूरह निसा आयत नंबर 23 में अल्लाह ताला ने चंद रिश्ते ऐसे बताए हैं कि जिन ख्वातीन को मर्दों पे हराम कर दिया गया, तो मैं आयत करीमा पढ़ के सुनाता हूँ। अऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। حُرِّمَتْ عَلَيْكُمْ أُمَّهَاتُكُمْ وَبَنَاتُكُمْ وَأَخَوَاتُكُمْ وَعَمَّاتُكُمْ وَخَالَاتُكُمْ وَبَنَاتُ الْأَخِ وَبَنَاتُ الْأُخْتِ وَأُمَّهَاتُكُمُ اللَّاتِي أَرْضَعْنَكُمْ وَأَخَوَاتُكُمْ مِنَ الرَّضَاعَةِ। आयत में और भी हुर्मत वाले रिश्ते बयान किए हैं, जो हमारा जवाब से मुराद था वो इतना हिस्सा मैंने पढ़ा है। इसका तर्जमा ये है, तुम पर हराम हैं तुम्हारी माएँ और बेटियाँ और बहनें और फूपियाँ और खालाएँ और भतीजियाँ और भांजियाँ। अब रजात वाले रिश्ते को बयान किया गया, और तुम्हारी वो माएँ जिन्होंने तुम्हें दूध पिलाया और दूध की बहने। तो जब दूध वाली बहने व अखवातुकुम मिनर रदाती, दूध वाली बहने अल्लाह ताला ने हराम फरमा दी, तो अब इसको अपने रिश्ते में समझना ये सिवाय बदकारी के और कुछ नहीं।
अस्तग़फिरुल्लाह, अस्तग़फिरुल्लाह। फौरी तौर पे जुदाई करनी होगी, अब ये तलाक की भी जरूरत नहीं होगी
भाई। इसमें यह है कि इसमें होता है मुतारका,
चूंकि
निकाह हुआ नहीं तो अब ये होता है कि आपस में एक दूसरे से जुदा हो जाए। जुदा होने का मतलब यह है कि मर्द अपनी उस फर्जी जो बीवी थी या जो हकीकतन बहन थी, तो उससे बस ये कह दे कि मैंने तुम्हें छोड़ दिया,
अल्लाह अल्लाह,
बस ये कहकर वो अलग हो जाए और इनके आपस के ताल्लुकात मियाँ बीवी जैसे जो थे कल तक, उस पर अगर पता नहीं था तो खैर कुछ नहीं, लेकिन जब पता चल गया तो अब उस पर कायम रहना, बरकरार रहना,
ये गुनाह हो जाएगा,
अब गुनाह हो।
ठीक है, उम्मीद है क्लियर हो गया होगा। चलते हैं कॉल्स की तरफ, देखते हैं हमसे क्या पूछना चाहते हैं। इस्लाम भाई, सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम वरहमतुल्लाहि
वबरकातुहु। सर मैंने एक बच्ची गोद ली है, उसको मेरी बीवी ने दूध पिलाया। एक दिन की बच्ची थी, हमने दी गोद, सवा दो माह की होगी। आया कि ये हमारी बेटी, बच्ची का नाम वालिद का नाम लिखाया जाएगा या हमसे गोद लिया उसका नाम लिखाया जाएगा? अस्सलाम वालेकुम वरहमतुल्लाह।
अस्सलामु अलैकुम।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व
बरकातुहू। मैं शफाकत अली अतारी गुजरांवाला से बात कर रहा हूँ। जरूर मैंने अपनी बहन की बेटी को अपनी बेटी बनाया हुआ है, क्या मैं उसकी वदियत यानी कर सकता हूँ कि नहीं, ये जरा बता दीजिए।
जी
मोहम्मद हनीफ सुपर टेक्स से बात कर रहा हूँ।
जी
मेरा सवाल ये है कि मैंने अपनी हमशीरा को अपना बच्चा दिया है, उनके यहाँ कोई औलाद नहीं थी, तो उन्होंने ना तो मेरी जो बीवी हैं उन्होंने भी दूध नहीं पिलाया था, और अबशीरा का भी दूध यानी उनके यहाँ भी दूध नहीं था, उनके जिस्म से उस बच्चे ने दूध नहीं पिया है। तो अभी मसला यह है कि बच्चा उन्होंने रजिस्टर्ड करवाया है, वो भी मेरे नाम पे करवाया है, तो बच्चा माँ और बाप उन्हीं को अम्मी और अबू कहता है, तो इसके इस मसले को थोड़ा सा वाजे कीजिएगा।
एक बच्ची गोद ली है, एक दो दिन की थी और उन्होंने दूध भी पिला दिया उनकी जौजा ने, तो अब वो नाम किसके रहेगी? रजिस्ट्रेशन के कुछ सवाल भी शायद चल रहे हैं कि वल्दियत किसकी शो होगी?
ले पालक का भी हमारा चूंकि मौजू है तो इस हवाले से ये सवाल उठता है। तो याद रखिए कुरान पाक में वाज़े तौर पे इस बारे में ममानत वारिद हो चुकी है। जब तक ममानत वारिद नहीं हुई थी उससे पहले जो बच्चा, इसको मुतबन्ना भी कहते हैं, ले पालक बच्चा, मुंह बोला बेटा, तो इस तरह पहले ये था कि जो इस तरह बेटे तसव्वुर कर लेते थे तो उनको अपने हकीकी बेटों की तरह समझा जाता था और अपनी तरह मनसूब किया करते थे। मशहूर सहाबी रसूल हज़रत सैयदना ज़ैद रज़ी अल्लाह तआला अन्हु, इनको हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम ने पाला था, तो पहले इनको ज़ैद बिन मोहम्मद कह के पुकारा जाता था।
ठीक है,
फिर बाद में इस चीज़ की ममानत वारिद हुई और कुरान पाक ने फरमाया उदउहुम लिआबाइहिम, इन बच्चों को अपने बापों की तरफ मंसूब करके पुकारो। तो ज़ैद बिन मोहम्मद पहले कहलाते थे, फिर उनके हकीकी बाप जो थे फिर इनको उनकी तरफ मंसूब करके पुकारा जाने लगा। तो अब कुरान पाक में ये हमें हुक्म दिया गया है कि बच्चों को उनके बाप की तरफ मंसूब करें। अब हमारे यहाँ ले पालक बच्चों को जिस तरह हासिल करते हैं, अब उसमें फिर ये बहुत बड़ा मसला आता है जहाँ रजात होने ना होने का मसला, तो वहीं दूसरा ये आता है कि बच्चा परवरिश करने वाला अपनी तरफ मंसूब करता है, वल्दियत में अपना नाम लिखता है, तो वल्दियत में अपना नाम लिखना इसका जायज़ नहीं है। अब अगर बच्चे के वालिद पता हैं, जैसे कि हमारे तीसरे जो सवाल करने वाले थे कि इन्होंने कहा कि मेरे नाम का रजिस्टर्ड हुआ है, तो ये तो बिल्कुल ठीक है, लेकिन अब जो बाप मालूम नहीं होते, बास इदारों से बच्चे हासिल कर लिया था, बाप मालूम नहीं होते उनके, तो ऐसी सूरत में भी कुरान पाक में हमें हुक्म यह दिया गया फ़ैलम तालमु आबाहम फ़ैखवानकुम फ़िद्दीन व मवालीकुम, कि अगर इनके बापों के बारे में तुम्हें इल्म नहीं है तो ये तुम्हारे दीनी भाई हैं।
ठीक है,
तो अब बापों का नाम मालूम ना हो तो अभी सूरत में फिर भी अपनी तरफ मंसूब बहैसियत बेटा यानी कि आप इसके बाप हैं यूं करके नहीं कर सकते। हाँ अगर सरपरस्त
गार्डियन होता है,
सरपरस्त का अगर ऑप्शन मौजूद है तो अपने सरपरस्त करके लिखवाएं।
ठीक है, ठीक है, सरपरस्त लिखवा सकते हैं। ये उम्मीद है कि क्लियर हो गया होगा, क्योंकि बाज़ औक़ात डॉक्यूमेंटेशंस के लिए स्कूल में दाखिले के लिए कई जगहों पर वालिद का नाम देना पड़ता है। अच्छा, फिर ये भी थोड़ा सा फील होता है कि बच्चा अगर पता चल जाएगा कि हमारा बेटा नहीं है तो शायद वो अफसरदा हो जाएगा, तो अब उस सरपरस्त की जगह उसको यूज़ किया जाए, ये कहा जाए उसको?
मतलब सरपरस्त की जगह अपने आप को भले वो उसको पालने में बच्चों का जैसा प्यार दे उसे, वो एक अलग है, लेकिन जहाँ मामला आएगा कि ये मैं इसका वालिद हूँ यूँ कह के नहीं कह सकते।
ठीक है, माँ भी इसी तरह नहीं कह सकती,
माँ भी ये नहीं कह सकती कि ये मेरा, यानी एक है बेटा, बेटा लफ्ज पुकारने में कोई मजायका नहीं,
इस तरह वो अब्बू जी कह सकता है, बाप
कह सकता है, वालिद के, लेकिन जो वालिद है ना, वालिद का अलग माना है और बाप एक अलग माना है। अगरचे हमारे जैसे यूं समझें कि जो चचा होता है उस पर बाप का इतलाक कर देते हैं, ताया अबू चचा अबू यूं करके कहते हैं, लेकिन वालिद वालिद ही होता है।
ठीक है,
ठीक है, चचा वालिद नहीं होता, ताया वालिद नहीं होता, जिससे ये पैदा हुआ है वही वालिद।
ठीक है, تو والد نہیں کہے.
والد کے ولدیت عام طور پہ جیسے ہو نا فلاں بن فلاں, پھر بعض اوقات ولد لکھا ہوتا ہے, تو ولد والے کالم میں یہ اپنا نام نہیں لکھ سکتا جو بچے کو پال رہا ہے.
سرپرست کے طور پر لکھیں گے, یہ بہت ٹپیکل مسئلہ ہے اور امید ہے. اچھا یہ کرنا پھر گناہ ہوگا اپنے آپ کو؟
قرآن پاک میں حکم آ گیا کہ ادعوہم لآبائہم,
قرآن کا حکم ہے, بالکل ٹھیک.
باپ معلوم ہے تو ان کی طرف منسوب کرو, معلوم نہیں ہے تو یہ بھی آپشن دے دیا. فإخوانکم فی الدین, تمہارے یہ بھائی
بھائی کہہ سکتے ہیں,
بھائی کہہ سکتے ہیں,
بھائی کہہ سکتے. بہن کی بیٹی کو اپنی بیٹی بنایا ہوا ہے اور ولدیت وہ کس کی لکھی جائے گی, وہ تو کلیئر ہو گیا کہ جو ان کے والد تھے اسی کی طرف لکھی جائے گی. تو بہن کی بیٹی کو اپنی بیٹی بنا سکتے ہیں اس طرح کہنے سے؟ جی,
تو بہن کی بیٹی جو ہوگی ان کی بھانجی ہوگی, یا بہن نے ان کی بیٹی لی ہے تو وہ بہن کے لیے وہ بھتیجی کہلائے گی. تو بھتیجی کا بھتیجی ان کو بھلے امی یعنی امی یا ابو اس طرح کے الفاظ تو استعمال ہو سکتے ہیں,
ٹھیک ہے,
لیکن وہ جو کہ یہ کس سے پیدا ہوا, نسب کا جہاں پہ آئے گا نا کہ یہ کس
ماں باپ
اس کے کون ہیں,
ٹھیک
ہے, یہ کس کا جز ہے,
اولاد ہے,
ہاں, تو اس حیثیت سے یہ اپنے جو ان کی بہن ہیں وہ اپنے شوہر کو ولدیت میں شو نہیں کر سکتی اس بچی کے لیے, ان کے اپنے بھائی ہی کی طرف منسوب کر کے یہ ڈاکومنٹ.
یعنی یہ ہوا کہ جو بہن کی بیٹی جنہوں نے لی ہے تو یہ جو ان کے بہن کے شوہر ہے وہ ان کے بچی کے والد ہو جائیں گے نا, یعنی انہوں نے اپنی بہن کی بیٹی لے لی ہے.
اگر اپنی بہن کی بیٹی لی ہے تو ان کے حق میں وہ بھانجی ہے,
ٹھیک ہے,
تو یہ اپنا نام بھانجی کی طرف ولدیت میں نہیں لکھیں گے.
ٹھیک ہے. حنیف بھائی تھے ٹوبا ٹیک سنگھ سے. ہمشیرہ کو بچہ دیا ہوا ہے, ان کے یہاں کوئی اولاد نہیں ہے, انہوں نے بیٹا دیا ہے اور ہمشیرہ نے بھی دودھ نہیں پلایا, ان کی اپنی والدہ نے, بچے کی اپنی والدہ نے بھی دودھ نہیں پلایا, تو رجسٹرڈ میرے نام پر کروایا ہے, تو اب بھی امی ابو وہ ان کو کہتا ہے تو وہ تو اپنی جائے دے دی.
امی ابو کہنے میں کوئی مذاق نہیں,
رجسٹرڈ انہی کے نام کرنا درست ہے کیونکہ ان کا بیٹا,
یا اپنی ان کی چونکہ بیٹا ہے یا بیٹی ہے تو یہ اپنی طرف ہی منسوب کروائیں گے,
ٹھیک
ہے. رہا معاملہ پالنے والے کو امی ابو کہنا, اس میں کوئی مذائقہ نہیں ہے, عرب زبان میں وہ اب بڑے کو کہہ دیتے ہیں,
ٹھیک ہے.
ایسے ہی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا حضرت انس رضی اللہ تعالیٰ عنہ کو یا بنیا, ایچ پیارے بیٹے, تو یہ کہنا ثابت ہو. ہمارے عام طور پہ بزرگ حضرات بیٹا کہہ دیتے ہیں, بچے بڑوں کو خالہ خالو چچا تایا کہتے رہتے ہیں, تو اس طرح کے الفاظ استعمال کرنے کی ممانعت نہیں ہے.
اچھا یہ انہوں نے اب دودھ نہیں پلایا تو وہ معاملہ رہے گا جو پردے والا آگے جا کے ان کے بچوں سے جا کر, کیونکہ وہ ان کی بہن کو انہوں نے دی ہے تو وہ
اپنے ہمشیرہ کو دیے, تو ہمشیرہ تو اس بچے کی پھوپھی بنی,
ٹھیک ہے,
وہ تو مسئلہ حل ہے, لیکن ان پھوپھی کے ہاں اگر اللہ کرے اولاد ہو جاتی ہے,
ٹھیک ہے,
تو وہ یہ بچے اپنی پھوپھی کے بچوں کے لیے پھر وہ کزن ہوں گے جب تک رضاعت والی صورت ثابت نہ ہو جائے.
اچھا یہ اتنی ساری باتیں تو آپ نے بتائیں کہ وہ بیٹا بن جاتا ہے رضاعت کی وجہ سے, کیا وراثت میں بھی اس کا حصہ ہوتا ہے؟
رضائی بیٹوں کا وراثت میں حصہ نہیں ہوتا,
ٹھیک,
اسی طرح لے پالک بچوں کا بھی وراثت میں حصہ نہیں ہوتا,
ٹھیک ہے, وراثت میں ان کا حصہ
نہ ان کے مال میں پرورش کرنے والے کا کوئی حصہ ہے,
ٹھیک ہے,
نہ پرورش کرنے والے کے مال میں اس لے پالک بچے کا کوئی حصہ ہے. رضائی بیٹا اگر مرد آتا ہے تو اس کے مال و اسباب میں رضائی ماں باپ کو نہیں ملے گا,
ٹھیک ہے.
وراثت میں نسب کو بس نوٹ کیا گیا, جس کا تعلق نسب کے اعتبار سے ہے,
ٹھیک,
پھر ان نسبی رشتہ داروں میں بھی اپنی ترتیب ہے,
ٹھیک,
کہ ضروری نہیں کہ ہر رشتہ دار وارث بنے,
ٹھیک,
قریب والا دور والے کو محروم کر دیتا ہے,
ٹھیک ہے,
تو وراثت یہ صرف نسبی رشتہ داروں کے مابین رہتی ہے, لے پالک یا رضائی اس میں نہیں جاتی,
نہیں آتا. چلیں یہ بھی کلیئر ہو گیا, چلتے کالز کی طرف اور دیکھتے ہیں کہاں سے اسلامی بھائی ہم سے کیا پوچھنا چاہتے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
محمد شہباز اتاری مرکز الاوزیہ لاہور سے میں بول رہا ہوں. میرا دارالافتاء اہل سنت میں سوال یہ ہے کہ ایک بیوی فوت ہو جاتی ہے, اگر شخص دوسرا نکاح کرتا ہے وہ ساتھ اپنے بچے بھی کوئی ہوتے ہیں ایک دو, تو وہ اب پہلے بچوں کا اور ان بچوں کا کیا حکم لگے گا؟
ٹھیک ہے.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
میں ڈاکٹر پیر بول رہا ہوں ملتان سے. میرا سوال یہ ہے کہ جو بچہ پیدا ہوتا ہے جو ماں کا پہلا دودھ ہوتا ہے, یہ اکثر لوگ کو ڈسکارڈ کر دیتے ہیں, جبکہ قدرت نے اس کے اندر بہت ساری افادیت رکھی ہے جس سے بچہ محفوظ رہتا ہے بہت سی بیماریوں سے, یہ ایک امیونائزیشن ٹائپ چیز ہے. اگر اس پروگرام کے تحت آپ اس کو بھی تھوڑا سا اجاگر کر دیں تو آپ کی بہت مہربانی.
انشاءاللہ ڈاکٹر صاحب انشاءاللہ اس ٹاپک کو بھی لیتے ہیں. جزاک اللہ.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میں جسد رضا تاری دعوے کے لیے. میرا سوال یہ ہے کہ اپنے چاچو کے بیٹے سے شادی کرنا جائز ہے.
چاچو کے بیٹے سے, ٹھیک ہے. شہباز بھائی تھے مرکز الاولیاء لاہور سے. ایک بیوی اگر کسی کی فوت ہو جائے, وہ دوسری شادی کرتا ہے, پہلی بیوی سے بھی بچے ہیں, دوسری بیوی اپنے ساتھ کچھ بچے لا رہی ہے, تو اب ان دونوں قسم کے بچوں کا آپس میں کیا انٹریکشن ہوگا؟ کوئی رشتہ داری ہوگی یا نہیں ہوگی؟
یعنی اس شوہر کے ہاں اس کی انتقال شدہ عورت سے کچھ, مثال کے طور پہ لڑکا تھا,
ٹھیک ہے,
اس آدمی نے کسی بیوہ سے نکاح کیا, اس کی لڑکی تھی,
ٹھیک ہے, وہ لڑکی کے ساتھ آ رہی,
وہ لڑکی اس کی پرورش میں آ رہی ہے, تو اس لڑکی کا اس آدمی کے کسی اور بیوی سے پیدا ہونے والے لڑکے کے ساتھ نکاح ہو سکتا ہے,
ٹھیک ہے,
کیونکہ حرمت کا ایک سبب یا تو نسب ہوگا یا ایک رضاعت کی صورت ہو سکتی ہے یہاں پہ. تو نسب کے اعتبار سے چونکہ بچہ اس کے ماں باپ اور ہیں, لڑکے کے ماں باپ اور ہیں,
ٹھیک ہے,
اور یہ جو لڑکی پیدا ہوئی ہے اس کے ماں باپ اور ہیں,
ٹھیک ہے,
تو خونی رشتہ
بھی نہیں
ان کے درمیان نہیں ہے. اور جو ہماری مثال ہے اس کے, ہم نے لڑکی کو ہم فرض کر لیتے ہیں بڑی عمر کی ہے, یا لڑکا بڑی عمر کا ہے, رضاعت بھی ثابت نہیں ہو سکتی, تو جب رضاعت بھی ثابت نہیں ہوئی اور خونی رشتہ بھی نہیں ہے تو اس صورت میں ان دونوں کا نکاح ہو سکتا ہے. مثلا باپ کسی بیوہ سے نکاح کر لے, دوسرے لفظوں میں یہ کہ باپ کسی بیوہ سے نکاح کر لے اور اس باپ کا بیٹا وہ کسی بے سہارا, اس بیوہ کی بے سہارا لڑکی سے نکاح کر لے, تو یوں ایک گھر میں ماں بیٹی باپ بیٹے کے نکاح میں آ سکتی ہیں.
اچھا, یہ تو بالکل پہلی آپ نے سلجھا دی ہے. اچھا, لیکن یہ بتائیں کہ اب وہ اگر اسی طرح شوہر نے کہیں شادی کی, ایک مرد نے کہیں شادی کی اور اس کی جوان بیٹی بھی اس کے ساتھ آ گئی, اس کی ماں کے ساتھ, اب اس مرد کا اس لڑکی سے پردہ ہوگا یا نہیں ہوگا؟
قرآن پاک میں اس کا بھی بیان موجود ہے. اس کی دو صورتیں ہیں. اللہ تعالیٰ ارشاد فرماتا ہے, وَرَبَائِبُكُمُ اللَّاتِي فِي حُجُورِكُم مِّن نِّسَائِكُمُ اللَّاتِي دَخَلْتُم بِهِن فَإِن لَّمْ تَكُونُوا دَخَلْتُم بِهِنَّ فَلَا جُنَاحَ عَلَيْكُمْ, اور ان کی بیٹیاں جو تمہاری گود میں ہیں, یعنی حرام ہیں, ان عورتوں کی بیٹیاں جو بیٹیاں تمہاری گود میں پرورش میں آ گئیں, تو وہ بیٹیاں بھی حرام ہیں, کب؟ ان بیویوں سے تم ہم بستری کر چکے ہو. تو اس صورت میں اب اس عورت کی پیدا ہونے والی, پہلے شوہر سے پیدا ہونے والی بچی اب اس دوسرے شوہر کی بیٹی کہلائے گی رشتے کے اعتبار سے, یعنی حرمت ثابت ہو جائے گی. اور اگر تم نے ان سے جمع نہ کیا ہو تو ان کی بیٹیوں میں گناہ نہیں. تو اس کی صورت یہی ہے کہ اگر اس عورت سے, اس بیوہ عورت سے اس آدمی کا نکاح ہو جاتا ہے اور ہم بستری عمل میں نہیں آتی, تو اس عورت کی جو بیٹی ہے, اس بیٹی کا اس آدمی سے بھی حرمت ثابت نہیں ہوئی,
مطلب ایک اجنبی.
اگر عمل زوجیت ان مرد عورت کے مابین ہو جاتا ہے تو اس عورت کی جو کسی اور شوہر سے بیٹی تھی, تو اب وہ بیٹی اس پہ حرام ہو جائے گی.
یعنی یہ اب اس کے بعد جو ہے وہ ایک طرح سے اس کی بیٹی ہو,
اب بیٹی کے حکم میں آ گئی, اب ان کے حرمت برقرار رہے گی.
ٹھیک ہے, یہ بھی کلیئر ہو گیا. ڈاکٹر صاحب تھے, ڈاکٹر عقیل صاحب, اور انہوں نے اپنی ایک تحقیق پیش کی ہے کہ, اور چاہتے ہیں کہ ہمارے سلسلے میں اس کو ڈسکس کیا جائے, کہ ماں کہ یہاں جب بچے کی ولادت ہوتی ہے تو جو سب سے پہلا دودھ اسے آتا ہے کچھ لوگ اسے ضائع کر دیتے ہیں, حالانکہ ڈاکٹری لینگویج وہ بتا رہے ہیں کہ وہ بچے کے لیے بہت فائدہ مند اور قدرتی طور پہ اسے بڑے وٹامنز یا جو بھی اس کے لیے غذائیت کا سامان ہوتا ہے, تو کیا ایسا کرنا چاہیے کہ ضائع کر دینا چاہیے؟
شریعت مطہرہ میں کہیں بھی اس طرح کے پہلے دودھ اور دوسرے دودھ کا کہیں کانسیپٹ ایسا نہیں ہے کہ نکال دو, خارج کر دو. یہ اللہ تعالیٰ نے جو عورت کے اندر یہ پیدا کیا ہے, اور ابتدان یہی دودھ جیسے ڈاکٹر صاحب نے کہا کہ تحقیق ہے کہ فائدہ مند ہوتا ہے, اور حقیقت ہے یہ فائدہ مند ہوتا ہے,
فائدہ مند ہوگا جب بھی اللہ نے عطا فرمایا.
عورت کو جو پہلا دودھ ہے وہ بچے کے پیٹ میں جانا چاہیے. اب اس کو نکال دینا ایک نعمت کو ضائع کرنے کے مترادف.
ٹھیک ہے, تو امید ہے کہ یہ بھی ہمارے وہ اسلامی بھائی اور جو لوگ سن رہے ہیں, ہمیں انشاءاللہ امید ہے اس مدنی پھول کو بھی وہ لے لیں گے. راول پنڈی سے کال تھی, چاچو کے بیٹے سے نکاح, یعنی کزنز کا,
کزن کا آپس میں نکاح ہو سکتا ہے,
ٹھیک,
چاچو کی بیٹی یا بیٹے سے, निकाह किया
आपस में, निकाह उनका हो सकता है। उम्मीद है ये भी क्लियर हो गया होगा। चलते हैं मजीद कॉल्स की तरफ और देखते हैं कहाँ से इस्लामी भाई हमसे क्या पूछना चाहते हैं। सल्लु अल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
मैंने एक बेटी ली थी आज से तकरीबन 5 साल पहले, मुझे नहीं पता वो किसकी बेटी थी, किसी डॉक्टर से ली थी और उसको मैंने अपने नाम दे दिया है कागजी कार्रवाई में। इस बारे में मेरे ये क्या हुक्म, मैं क्या करूँ मैं?
ठीक है।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
जनाब मैं बाबर बात कर रहा हूँ फैसलाबाद से। मेरी बेगम हज पे गई थी, वो यानी महरम जो उनके थे ना, वो उनके वालद के फुफो के बेटे थे, यानी उनके वालद के फुफो के बेटे, और दूध शरीक भाई थे। तो क्या आया ये उनके महरम साथ सही हो गया हजी, या इसमें कोई मसला है?
ठीक।
मेरा नाम मोहम्मद वक्का सत्तारी है, पावल मंदिरा कराची से बात कर रहा हूँ। ये जो शादी के बाद लड़की ससुराल जाके लड़के के वालिद को अम्मी और अब्बू बोलती है, ये कहना कैसा?
ठीक है।
अस्सलामुअलैकुम
वरहमतुल्लाहि वबरकातुहु। वालेकुम अस्सलाम वरहमतुल्लाहि
वबरकातुहु। रदाअत का जो रिश्ता है, क्या ये जमाना दूध पिलाने में कायम होगा या इसके बाद भी कायम हो सकता है?
ठीक है, बहुत शुक्रिया आप सबने कॉल किया, मरहबा कहते हैं। 5 साल पहले बच्ची ली थी, अब कागजी कार्रवाई भी सारी कर ली, अपना नाम भी दे चुका हूँ, आज हो सकता है उन्होंने ये मसला सुना होगा, क्या हुक्म है इस बारे में?
जो हुक्म शरा है वो यही है कि ये वल्दियत में अपना नाम नहीं लिख सकते।
ठीक, तो उसको बेहतर है कि तब्दील,
अब ये सरपरस्त या कोई इस तरह के ऑप्शन हो तो उसको यूज़ करें।
ठीक, हज पर गए, अब हज पर घर वाले गए उनके, तो क्या दूध शरीक भाई बहन तो बन गए, शादी तो नहीं हो सकती, क्या वो महरम भी बन गए एक दूसरे के?
महरम का मानव होता है ये कि जिससे अब इस औरत का निकाह नहीं हो सकता।
ठीक है,
तो उसके अंदर रजाई भाई बहन ये सब अब महरम बन जाते हैं।
ठीक है,
तो अब अगर ये इनके माबेन रजात का रिश्ता मौजूद है, साबित है, तो ये हज पे भी जाना आना इनका हो सकता है।
ठीक, तो अच्छा ये कहा जाता है कि जिनसे शादी नहीं हो सकती, जिसे गुर्बत का जो रिश्ता कायम हो गया, उनसे पर्दा भी नहीं रहता फिर?
जब रजात साबित हो गई या जिनके माबेन हुरमत होती है, महरम बनते हैं, तो महरम से पर्दा नहीं होता।
ठीक है,
तो अब इसके अंदर ये होता है कि एक होता है सगा रिश्ता और एक होता है थोड़ा सा रजात के हवाले से, फिर कुछ हुरमत के मरातिब हैं।
ठीक है,
तो अब जैसे माँ बाप इनकी हुरमत हो गई, तो एक बेटी अपने बाप से पर्दा करे हराम है, जायज़ नहीं है इसके लिए। अपने बाप से पर्दा करे, अपने भाई से पर्दा करे, अपने चचा से पर्दा करे, तो ये जायज़ नहीं है। अच्छा, अब रजात का जहाँ तक मामला है, तो इसके अंदर अगर अंदेशा फितने का है
जी,
तो क्या रजाई बहन को अंदेशा है अपने रजाई बाप से, डर खौफ है, तो ऐसे में उससे कतराए, और उसके सामने अगर वो बिल्कुल जैसे अपने सगे बाप के सामने आती है इस तरह नहीं आती, तो कोई मजायका नहीं।
ठीक, ठीक है, ये भी क्लियर हो गया। और इसी तरह हमारे एक और सवाल था, वकास अतारी भाई थे बाबुल मदीना से, आपने कहा कि वो अम्मी अब्बू नहीं, वो तो ठीक है, लेकिन ससुराल वालों को अम्मी अब्बू कह सकते हैं, और ससुराल वालों को अम्मी अब्बू कहेंगे तो फिर शोहर भी हमारे साथ है, तो क्या बन जाएगा फिर?
नहीं, तो इसमें असल में अम्मी अब्बू कहने में कोई मजायका नहीं है।
ठीक है, शोहर का भी अब्बू है, हमारा औरत का भी अब्बू,
शोहर का अब्बू है सगा।
ठीक है,
और आपका मुंह बोला, तो औरत के मुंह बोले बाप होने से वो हकीकी बाप नहीं बनता, जिस तरह मुंह बोले बेटा कहने से वो हकीकी बेटा नहीं बना, तो ससुर हकीकी बाप नहीं बना, तो सास हकीकी माँ नहीं बनी,
निकाह पे तो
इससे निकाह पे कोई असर नहीं पड़ता। उमूमी तौर पे हमारे यहाँ रवाज है कि बहुएं अपने ससुर और सास को अम्मी अब्बू कहती हैं।
ठीक, अच्छा, इसी तरह रजात के ज़माने में रजात साबित होगी या इसके बाद साबित होगी, वो आप वजात कर चुके हैं, दोबारा वजात?
रजात का साबित होने का हुक्म ये है कि रजात 2.5 साल के अंदर अंदर किसी बच्चे को अगर औरत का दूध पिला दिया गया, तो वो औरत और इस बच्चे के दरमियान रजात साबित हो जाएगी, यानी ये लड़का इस औरत का रजाई बेटा कहलाएगा। और 2.5 साल के बाद अगर बच्चे को दूध पिलाया गया, किसी भी वजह से हो सकता है, तो इस तरह अगर 2.5 साल के बाद दूध पिलाया गया, तो रिश्ता रजात का साबित नहीं होगा। लेकिन ये जहन में रख लें कि औरत का दूध बतौर दवा पिलाना भी जायज़ नहीं है, मुद्दत दूध पिलाने की मुद्दत गुजर जाए तो
दो साल के बाद अब
किसी भी बच्चे को या बड़े को औरत का दूध नहीं पिलाया जा सकता।
ठीक है, बहुत क्लियर हो गया और बहुत सारे सवाल आपने लिए। अमेरिका से एक टेक्स्ट में सवाल हमारे पास है, व्हाट इज द रिलेशन बिटवीन डॉटर इन लॉ एंड फादर इन लॉ, कैन एज किस हिज हैंड, क्या हाथ चूम सकती है एक सास और जो बहू और ससुर के दरमियान क्या रिश्ता है, एक सवाल तो ये है, और क्या बहू अपने ससुर के हाथ चूम सकती है।
लेकिन ससुर जो होता है ना, ये इस पे अपने बेटे की बीवी
ठीक
है हराम हो जाती है।
ठीक है,
कुरान पाक में अल्लाह ताला इरशाद फरमाता है, वा हलाइलु अबनाइकुम अल्लदीना मिन अस्लाबिकुम, यानी तुम्हारे नस्ली बेटों की बीवियां भी तुम पे हराम हैं। तो अब ससुर अपनी बहू का महरम बन जाता है, लेकिन इस महरम बनने के साथ अब इस बात की इजाज़त नहीं होगी कि अब ये अपने यानी इसके हाथ चूमने लग जाए। अगर अंदेशा है फितने का, शहवत का, तो अब इजाज़त नहीं है। और अगर ऐसा मामला नहीं है तो शहवत ना हो, बुराई का ख्याल ना ससुर के दिल में आए ना औरत के दिल में, तो इस सूरत में अगर वो हाथ चूम लेती है तो इसको हराम नहीं कहेंगे। लेकिन अगर माज़ल्ला शहवत दिल में आई, मर्द के औरत चूम रही थी उस वक्त ससुर के में शहवत पैदा हो गई, तो इस सूरत में एक दूसरी हुरमत वाकई हो जाएगी जिसको हुरमत मुसाहरत कहते हैं। तो इस सूरत में औरत को जहाँ ये अंदेशा हो कि शहवत पैदा हो सकती है, तो औरत अपने ससुर का हाथ नहीं चूम सकती।
अच्छा, आपने थोड़ी देर पहले फरमाया कि बेटी जो है बाप से पर्दा करेगी तो वो नाजायज है, लेकिन क्या बहू अपने ससुर से पर्दा कर सकती है?
बहू और ससुर के माबेन भी पर्दा नहीं होता।
ठीक है,
ये अलग बात है कि हमारी जो बास खवातीन पर्दा करने का जहन रखती हैं, यानी जो एजेड तबके की कुछ खवातीन हैं उनको वैसी पर्दे की आदत होती है, तो बास खवातीन के बारे में देखा गया, सुना गया कि वो अपने ससुर से कई सालों तक पर्दा करती रही, हालांकि अब पर्दे का हुक्म नहीं है, ये अलग बात है। वो पर्दा
चाहे तो कर सकते हैं,
करना चाहे तो उस वक्त जहां फितने का अंदेशा हो तो वहां पे अपना चेहरा जाहिर
ना। इसी तरह ससुर जो है वो अपनी बहू के सामने अगर बहू नहीं आना चाहता तो कोई हरज तो नहीं,
इसमें भी कोई हरज नहीं है कि ससुर अपनी बहू के सामने आए, इसमें भी हरज नहीं है। अलबत्ता ना आने पर वो ये ना समझे कि मेरे लिए बहू से बात करना, बहू को देखना हराम है, इसलिए नहीं आता।
ठीक है,
ये कॉन्सेप्ट ना हो, ये अलग बात है कि बस नहीं देख रहा तो मुबा है, अपनी बहू का चेहरा देखना, उससे बात करना भी मुबा है, लेकिन हर मुबा वो तामील नहीं होता कि उसको करना ही करना।
बहुत अच्छी बात की, करना भी जरूरी नहीं है और नाजायज समझ कर छोड़े भी ना उसको, ये ना समझे कि नाजायज है। ठीक है, बहुत सारे सवाल प्यारे मोहतरम इस्लामी भाई आज हुए और बहुत नई मालूमात, सच्ची बात है कि आज मैंने भी बहुत कुछ सीखा, मुझे उम्मीद है यहाँ इस्लामी भाइयों ने भी बहुत कुछ सीखा होगा और आपने भी सीखा होगा। लेकिन हर सिलसिले के अख्तिताम पर एक बात का एहसास हम सबको होता है कि एक ही सिलसिला और एक टॉपिक, एक मौजू पर एक घंटा बात करके हम उस टॉपिक को, उस मौजू को पूरा नहीं सीख सकते। ये तो कुछ हाइलाइट्स होती हैं चीज़ें, कुछ बातों को उजागर किया जाता है कि देखें ये भी एक मसला है जिसको हमें सीखना था। बच्चे हमारे घर में भी हैं, शादियां खानदानों में हो रही हैं, रजाई रिश्ते कायम हो रहे हैं, लोग बच्चे एडॉप्ट कर रहे हैं, लेकिन इन शरई अहकाम को कितने लोग सीख रहे हैं। खुदारा इतनी ईजी ना लीजिए, वरना बाद में वो मसाइल होंगे जो शायद फिर काबिल बर्दाश्त ना हों। तो इन मसाइल से कैसे बचा जा सकता है? इल्म दीन हासिल कीजिए। हुजूर, आखिर में ये मैं आपसे सवाल करूंगा कि अगर इस टॉपिक को कोई पूरा पढ़ना चाहे, सीखना चाहे, तो आपके पास माशाल्लाह बाहर शरीयत है, तो हमें अगर वो बाब बता दें कि किस बाहर शरीयत के चैप्टर से हम ये मौजू पढ़ सकते हैं।
बाहर शरीयत मकतबतुल मदीना का जो मतबूआ है
माशाल्लाह,
इसके दूसरी जिल्द सातवां हिस्सा
माशाल्लाह,
और सफा नंबर 36 से ये टॉपिक शुरू हो रहा है, दूध के रिश्तों का बयान।
ठीक है,
तो इसमें मज़ीद ये पढ़ सकते हैं और मज़ीद रहनुमाई के लिए दारुल इफ्ता अहले सुन्नत से भी
राबता। माशाल्लाह, तो ये जो बाहर शरीयत का 7th चैप्टर है ये माशाल्लाह वेबसाइट पर भी मौजूद है, dawatislami.net से आप डाउनलोड भी कर सकते हैं, तो ये ज़रूर पढ़ना चाहिए हमें। अल्लाह तबारक व तआला से दुआ है कि मालिक करीब हम सबको शरई तकाज़ों के मुताबिक ज़िंदगी गुजारने की तौफीक अता फरमाए। मदनी माहौल से वाबस्ता रहिए, इज्तिमाआत में शिरकत और मदनी काफिलों में सफ़र अपना मामूल रखिए, इंशाल्लाह दुनिया और आखिरत की बरकतें हासिल करेंगे। आमीन बिजाह नबी अल अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम।